यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रेया नेपाल। शुरूमा प्रमुख समाचार। बुद्धको मातृभूमि नेपाल विश्वकै आस्था र श्रद्धाको केन्द्र भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। आगामी मंगिर 10 गतेभित्र संघ प्रदेशको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन आयोगले तयारी गरिरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाद्वारा जानकारी। अधिकांश स्थानीय तहमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत। लुम्बिनी र कर्णाली प्रदेशमा यस वर्षको मनसून प्रवेश गरेको मौसम विज्ञान विभागद्वारा जानकारी। र रूसी सेनाको आक्रमणका कारण युक्रेनको पूर्वी शहर सेभ्रोडोनेस छाड्न युक्रेनी सेनालाई निर्देशन।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, जब भएछ, मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताउनु भएको छ। प्रधानमन्त्री देउवाले हिजो लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै बुद्धले प्रतिपादन गर्नुभएको सूत्रात्मक शिक्षा 21औं शताब्दीमा पनि महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले देशको स्रोत साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याई जनशक्ति तयार गर्नेतर्फ उच्च शिक्षा केन्द्रित हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताउनुभयो। उहाँले विश्वविद्यालयमा हाल संचालनमा रहेका कार्यक्रमको उत्कृष्टता खस्कन नदी, थप समय सापेक्ष र जीवन उपयोगी बनाउँदै लैजान आवश्यक रहेको बताउनुभयो। दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारले शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्ने बताउनुभयो। उहाँले बौद्ध शिक्षालाई आधुनिक शिक्षासँग जोड्दै नैतिकवान जनशक्ति उत्पादनमा जोड़ दिनुपर्ने बताउनुभयो। राष्ट्रसभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले सरकारका विभागीय मन्त्रीहरूलाई तोकिएको समयमा राष्ट्रसभाको बैठकमा उपस्थित हुन रूलिङ गर्नुभएको छ। राष्ट्रसभाको हिजोको बैठक शुरू हुनासाथ अध्यक्ष तिमिल सिन्हाले विभागीय मन्त्रीहरूलाई तोकिएको समयमा बैठकमा उपस्थित भई सदन मार्फत जनताप्रति उत्तरदायी बन्न रूलिङ गर्नुभयो। राष्ट्रसभाको हिजोको बैठकमा कोविड 19 संकट व्यवस्थापन विधेयक 2078 र रेलवे विधेयक 2079 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। यसअघि बैठकको विशेष समयमा सांसद जितेन्द्र नारायण देवले प्रमुख राजनीतिक दलहरूबीच सहमतिका आधारमा मात्रै नागरिकता विधेयक अगाडि बढ़ाउन आग्रह गर्नुभयो। उहाँले नागरिकता विधेयक तयार पार्दा नागरिकका समस्याहरू समाधान हुने र देशको अस्तित्व संकटमा नपर्ने दुवै पक्षमा ध्यान पुर्याउन राजनैतिक दलहरूसँग आग्रह गर्नुभयो। सांसद रामचन्द्र राईले नेपालका घरेलु उद्योगहरूलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। सांसदहरू सुरेश कुमार, आले मगर, बीना पोखरेल लगायतले मनसूनजन्य प्रकोपबाट हुने धनजनको क्षति न्यूनीकरणका लागि विशेष कार्यक्रम ल्याउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद राजेन्द्र लक्ष्मी गैरी, विमला राई पौडेल लगायतले मानसिक तथा शारीरिक रूपमा परिपक्व भएपछि मात्रै विवाह योग्य हुने कानूनी व्यवस्थाले मातृ शिशु मृत्युदर घटाउन सहयोग पुगेको हुनाले महिलाको उमेर 20 वर्ष उमेर पुगेपछि मात्रै विवाह योग्य हुने कानूनी व्यवस्था हटाउन नहुने बताउनुभयो। राष्ट्रसभाको अर्को बैठक भोलि बिहान 11 बजे पुनः बस्नेछ। विकास तथा प्रविधि समितिले दशकौं अघिका आयोजनाको काम अघि बढ़न नसक्नुका कारण 15 दिनभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको सिंहदरबारमा हिजो बसेको बैठकले शहरी विकास तथा भवन निर्माण विभाग विरूद्ध समितिमा परेको उजुरीबारे 15 दिनभित्र स्पष्ट जानकारी गराउन शहरी विकास मन्त्रालयलाई निर्देशन समेत दिएको छ। यस्तै समितिले शहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र आयोजनासँग जोड़िएका महानगरपालिका र नगरपालिकासँग बाहिरी चक्रपथ आयोजनाका सम्बन्धमा छलफल गर्ने निर्णय गरेको छ। बैठकमा शहरी विकास मन्त्रालय अन्तर्गतका विकास निर्माण, युटिलिटी करिडोर, बाहिरी चक्रपथ निर्माण लगायतका विषयमा छलफल भएको थियो। छलफलमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरी विकास मन्त्रालयले थुप्रै नीतिगत निर्णयसँगै काम अघि बढ़ाइरहेको बताउँदै बाहिरी चक्रपथ निर्माणका कुरा 17 वर्षदेखि चले पनि अपेक्षित रूपमा अघि बढ़न नसकेको स्वीकार गर्नुभयो। मन्त्री झाँक्रीले काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनर्संरचनाको सोच सरकारले राखेको भए पनि त्यसको खारेजी उपयुक्त नहुने धारणा राख्नुभयो। विकास निर्माणमा सेटिङ, कार्टेलिङ र अनियमितताका कुराहरू आइरहेकोतर्फ सरकारको ध्यान आकर्षण गराउँदै समिति सभापति कल्याणी कुमारी खड्काले काठमाडौँ उपत्यका विकास प्राधिकरण र मन्त्रालय अन्तर्गतका समितिहरू राख्ने या नराख्ने विषयको औचित्य पुष्टि गरिनुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले बाहिरी चक्रपथ निर्माणलाई सरकारले प्राथमिकतामा नराखेको, एउटै प्रकृतिका आयोजनाहरू विभिन्न मन्त्रालयहरूले सञ्चालन गरिरहेको लगायत काठमाडौँ उपत्यका विकास प्राधिकरण कामकाजी नदेखिएको भन्दै खारेजी गर्नुपर्ने धारणा राख्नु भएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताउनु भएको छ। नेपाल पर्वतारोहण संघले काठमाण्डुमा हिजो आयोजना गरेको कार्यक्रममा उहाँले देशलाई नयाँ युगतिर लैजानका लागि आफू फेरि एकपटक प्रधानमन्त्री हुने सपना रहेको बताउनु भएको हो। उहाँले परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरूमाथि निर्मम प्रहार गर्दै अघि बढ़ने बताउनुभयो। उहाँले आफू प्रधानमन्त्री हुँदा धेरै सुधार गर्ने प्रयास गरेको भन्दै त्यसमा गर्व महसुस हुने गरेको समेत बताउनुभयो। वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्वसहित विकास र सामाजिक न्यायमा आमूल परिवर्तन गर्न खोजे पनि त्यो सफल नभएको उहाँको भनाइ थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन सूचना र सन्देश।
बाहिरी जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता हुने सम्बन्धी निर्वाचन आयोगको अनुरोध।
आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी आयोगले यही 2079 साल असार 1 गतेदेखि मतदाता नामावली संकलन तथा अध्यावधि कार्यक्रम सञ्चालन गरिरहेको छ।
यस कार्यक्रम अन्तर्गत पेसा व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भए त्यस्तो व्यक्तिले नाम दर्ताको लागि नागरिकता प्रमाणपत्र सहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो मतदाताको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रम सञ्चालन भइरहेको बेहोरा आयोग सम्बन्धित सबैमा अनुरोध गर्दछ।
निर्वाचन आयोग नेपाल।
सामाजिक सुरक्षा कोषमा सहभागी बनौ, सुरक्षित एवं सुखद जीवन यापन गरौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज र भोलि बस्ने भएको छ। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान संगठनात्मक अवस्था तथा त्यसका सम्भावना, निर्वाचनमुखी कार्ययोजनाका विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवड़ाले जानकारी दिनुभयो। पार्टी स्थापना भएको करिब 8 महिनाको अवधिमा देशव्यापी रूपमा भएका सांगठनिक विस्तार, राजनैतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्तर्क्रियाका साथै प्राप्त भएका राजनैतिक उपलब्धिका बारे समीक्षा हुने ती बैठकमा जिल्ला प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरी आवश्यक समीक्षाका साथै नयाँ कार्ययोजना रणनीति तयार गरिनेछ। पार्टीको हिजो बसेको पोलिट ब्यूरो बैठकले समसामयिक राजनैतिक विषयका साथै निर्वाचनको समीक्षा गरेको थियो। केन्द्रीय कमिटिमा छलफल गरिने राजनैतिक, आर्थिक, सांगठनिक प्रतिवेदनमा समेत छलफल गरिएको छ। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्ण बहादुर खड्कालाई जिम्मेवारी दिएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान 2017 संशोधन सहितको धारा 36(1) क बमोजिम पार्टी उपसभापति खड्कालाई पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनयन गर्नु भएको हो। सभापति देउवाले पार्टीको विधानको धारा 36 र कांग्रेस नियमावली 2076 नियम 33 बमोजिम गठन हुने प्रतिष्ठानको प्रमुखमा उपसभापति खड्कालाई मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले नेपालका औद्योगिक र व्यवसायिकका समस्या समाधानमा सरकार गम्भीर रहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको हिजो भैरहवामा उद्घाटन गर्दै मन्त्री खाँडले उद्योगी व्यवसायका लागि आवश्यक सबै प्रकारका सेवा र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। वहाँले मुलुकको पर्यटन उद्योगको विकास र विस्तारका लागि सरकारले 24 घण्टा सेवा दिने गरी काम अघि बढ़ाइने पनि बताउनु भयो। वहाँले पोखरा, काठमाडौँ, झापा, चितवन, भैरहवा लगायतका पर्यटकीय शहरमा 24 घण्टा होटल रेस्टुरेन्ट सञ्चालन हुने र आवश्यक सेवा दिने गरी काम गर्ने वातावरण सरकारले मिलाउने बताउनुभयो। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद नेपालको विशिष्टतामा विकसित मार्क्सवादी सिद्धान्त भएको बताउनु भएको छ। मदन भण्डारी फाउण्डेशनद्वारा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलन र अन्तर्राष्ट्रिय कम्युनिष्ट पद्धतिबाट विकसित मार्क्सवादी सिद्धान्त भएको उल्लेख गर्नुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी मंगसिर 10 गते संघ र प्रदेशको निर्वाचन सम्पन्न गरिसक्ने गरी निर्वाचन आयोगले तयारी गरिरहेको जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा प्रमुख आयुक्त थपलियाले निर्वाचन ऐन संशोधन गरिँदा कुनै पनि राजनीतिक दलले एउटा पदमा मात्रै उम्मेद्वारी दिएमा महिला अनिवार्य हुनुपर्ने गरी प्रस्ताव गर्न लागेको जानकारी दिनुभयो। वहाँले संघ र प्रदेशको निर्वाचन राजनीतिक दललाई प्रत्यक्ष निर्वाचनतर्फ 50% महिलाको उम्मेद्वारी दिन सुझाव दिनुभयो। प्रमुख आयुक्त थपलियाले समानुपातिक समावेशी नीतिलाई दलहरूले कार्यान्वयन गर्न आनाकानी गरेको भन्नुहुँदै दलहरूले वडा अध्यक्षहरूमा पनि कम्तीमा 33% महिलाको उम्मेद्वारी दिन सके गुणस्तरीय सहभागिता हुन सक्ने बताउनुभयो। असार 10 गते आगामी वर्षको नीति कार्यक्रम र बजेट पेश गर्नुपर्ने कानूनी व्यवस्था अनुसार अधिकांश स्थानीय तहहरूले आगामी आर्थिक वर्ष 2079-80 लागि आय व्ययको विवरण बजेट हिजो पालिका सभा समक्ष प्रस्तुत गरेका छन्। यसै क्रममा काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 25 अर्ब रूपियाँ भन्दा बढ़ीको बजेट प्रस्तुत गरेको छ। काठमाण्डु महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्षका लागि 25 अर्ब 41 करोड़ 96 लाख रूपियाँको अनुमानित आय व्ययको विवरण बजेट प्रस्तुत गर्नुभयो। त्यसै गरी ललितपुर महानगरपालिकाले 6 अर्ब 35 करोड़ 35 लाख रूपियाँको बजेट प्रस्तुत गरेको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगरसभामा सो बराबरको अनुमानित आय व्ययको विवरण बजेट प्रस्तुत गर्नुभयो। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष 2079-80 लागि कुल 5 अर्ब 74 करोड़ 42 लाखको बजेट प्रस्तुत गरेको छ। उपमेयर चित्रसेन अधिकारीले नगरसभामा बजेट प्रस्तुत गर्नुभयो। वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष 2079-80 लागि 3 अर्ब 33 करोड़ 63 लाखको बजेट प्रस्तुत गरेको छ। नगरसभा महानगरका उपप्रमुख इम्तियाज आलमले बजेट पेश गर्नुहुँदै चालू खर्चतर्फ 2 अर्ब 6 करोड़ 98 लाख र पुँजीगततर्फ 1 अर्ब 26 करोड़ 64 लाख विनियोजन गरिएको जानकारी गराउनुभयो। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आय र व्ययको विवरण बजेट सार्वजनिक गरेको छ। महानगर उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षका लागि 3 अर्ब 62 करोड़ 55 लाख रूपियाँको बजेट सार्वजनिक गर्नुभएको हो। यस वर्षको मनसून थप 2 प्रदेशमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसून प्रवेश गरेको जनाएको छ। नेपालको प्रदेश नम्बर 1 गत जेठ 22 र मध्य प्रदेश बागमती र गण्डकी प्रदेशमा जेठ 26 गते मनसून प्रणाली प्रवेश भएको थियो। यससँगै मनसून प्रवेश भएको प्रदेश 6 पुगेको छ। देशका बाँकी रहेको भूभागमा केही दिनभित्रमा मनसून प्रणाली प्रवेश हुने सम्भावना रहेको विभागले जनाएको छ। यस वर्षको मनसून सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भूभागमा प्रवेश गरेको थियो। नेपालमा मनसून भित्रिने सरदर मिति जून 13 हो। संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई बाल मैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 कार्यान्वयनमा सहजीकरणका लागि बाल मैत्री स्थानीय शासन घोषणा कार्यविधि 2079 प्रेषित गरेको छ। निर्देशिकाले स्थानीय तहहरूले अवलम्बन गर्ने योजना तर्जुमा बालबालिकासँग सम्बन्धित नीति निर्माण र निर्णय प्रक्रियामा बालबालिका उनीहरूका अभिभावक तथा बालबालिकासँग सरोकार राख्ने संस्थाहरूको सहभागिता र उनीहरूको भूमिका सुनिश्चित गरी बाल मैत्री शासन पद्धति स्थापित गर्ने लक्ष्य लिएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेडाई सहित 2 सप्लायर्स विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार नदीजन्य पदार्थको ठेक्काको रकम उपमहानगरपालिकाको खातामा जम्मा नगरी हिनामिना गराएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेडाई विरूद्ध 2,20,00,000 रूपियाँ राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विजयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ। हंगेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायु सेवाले भैरहवाबाट युएईको अबुधाबी उडान भर्ने तयारी गरेको छ। गत जेठ 2 औपचारिक रूपमा संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय नियमित उडान भर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनी लागि परेका छन्। देशभर पछिल्लो 24 43 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 3,555 जनाको नमूना परीक्षण गर्दा 43 जनामा कोरोना पुष्टि भएको हो। हिजो 14 जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन्। यससँगै संक्रमण मुक्त हुनेको संख्या 9,67,356 पुगेको छ। निको हुने दर 98.8% रहेको मन्त्रालयले जनाएको छ। लोडसेडिङ बिना विद्युत काटिँदा दाङको बबई नगरपालिकाका उपभोक्ता समस्यामा परेका छन्। लोडसेडिङ तालिका सार्वजनिक नगरी विद्युत कटौती हुँदा उपभोक्ताका साथै उद्योग कल कारखाना समेत प्रत्यक्ष मारमा परेका छन्। दाङबाट संवाददाता प्रेम बहादुर रामजाको यो रिपोर्ट।
गर्मी मौसम त्यसमा पनि विद्युत र अनियमित हुँदा बबई गाउँपालिका वडा नम्बर 5 कि डिला रोगाका सन्तानले घरमा पढ्दैनन्। एकातिर नियमित हुनुपर्ने सेवाले मारमा पारेको छ भने अर्कोतर्फ सन्तानको भविष्य नै अन्यलमा परेको प्रति विद्युत प्राधिकरणसँग रोगाको गुनासो रहेको छ।
बेला न कोही बेला लाइन गएको गर्छ, लाइनले गर्दाखेरि बच्चा बच्चीको भविष्यमाथि खेलवार भयो।
गर्मीमा पंखा नलगाएर घरमा बस्न सकिन्न, विद्युत सेवा भने नियमित छैन, विद्युत सेवा अनियमित कटौती हुँदा उपभोक्ता हैरान भएका छन्। सेवाग्राही पुष्कर विश्वकर्माले विद्युत सेवा नियमित गर्नुपर्ने माग गर्नुहुन्छ।
गर्मी बढ़िरहेछ, पंखा नचलाएर बस्न सकिन्न, रातारात पनि लाइन काटिरहे, हामी रातिमा उठेर बाहिर बस्न बाध्य छौ।
गर्मीको समयमा विद्युत सेवा अनियमित हुँदा ज्येष्ठ नागरिक बाल बालिका र गर्भवती महिलाहरूलाई समस्या हुने गरेको छ। गर्मी समयमा नियमित हुन नसकेको विद्युत सेवा वर्षा शुरू भएपछि झनै अनियमित हुने उपभोक्ताहरूले बताउने गरेका छन्। वर्षाको समयमा सड़क बिग्रिने, रोग ढल्ने जस्ता समस्याले सेवा झनै अनियमित हुने विद्युत प्राधिकरणले जनाएको छ। विद्युत प्राधिकरण वितरण केन्द्र हापुरेका इन्चार्ज दिल बहादुर ओली,
कहिले सिस्टम फेल हुन्छ, कहिले कहीँ रुखसुख ढल्यो भने जान्छ, अलिक जाँदैन कि हावर लाग्नु पर्यो, पानी ठुलो पर्नु पर्यो।
उपभोक्तासँग शुल्क लिनका लागि केही दिन पनि कुर्न नसक्ने प्राधिकरणले अनियमित रूपमा कटौती गर्दा उपभोक्ता मारमा परेका छन्। गर्मी समयमा पंखा लगाउन नपाउने, गृह कार्य गर्न नपाउने र भनेको समयमा विद्युत प्रयोग गर्न नपाउँदा उपभोक्ताले यसको विकल्प खोज्न थालेका छन्। प्रेम बहादुर रामजा, रेडियो नेपाल, दाङ।
मतदाता नामावली संकलन तथा अध्यावधि कार्यक्रम सम्बन्धी निर्वाचन आयोगको अनुरोध।
आगामी प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी आयोगले यही 2079 साल असार 1 गतेदेखि मतदाता नामावली संकलन तथा अध्यावधि कार्यक्रम सञ्चालन गरिरहेको छ।
नागरिकता लिएका र नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आआफ्नो नाम दर्ता गराउन सकिन्छ।
यस कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिन्छ।
निर्वाचन आयोग नेपाल।
अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले आफ्ना सेनालाई पूर्वी शहर सेभ्रोडोनेस छाड्न निर्देशन दिएको छ। रूसी सेनाले युक्रेनको पूर्वी क्षेत्रमा आफ्नो सक्रियता बढ़ाउने क्रममा सेभ्रोडोनेसमा विगत केही हप्तादेखि भीषण बमबारी गर्दै आइरहेको थियो। सेभ्रोडोनेस शहर रूसी सेनाको कब्जामा आउनाले युक्रेनको पूर्वी क्षेत्र लुहान्स्कमा रूसी सेनाको प्रभुत्व बढ़ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार।
सरकारले देशका उद्योगी र व्यवसायीका समस्या समाधानका लागि गम्भीर रहेको बताएको छ। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेश सभा अधिवेशनको शुक्रबार भैरवमा उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँडले उद्योगी व्यवसायीका लागि आवश्यक सबै प्रकारका सेवा सुरक्षा र सहयोग उपलब्ध गराउने सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले मुलुकको पर्यटन उद्योगको विकास र विस्तारका लागि सरकारले 24 घण्टा सेवा दिने गरी काम अघि बढ़ाउने पनि उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कच्चा पदार्थमा अन्त शुल्क लिन नहुने धारणा राख्नुभयो। महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले तीन तहका सरकारको सहयोग र समन्वयबाट मुलुकको विकास हुने अपेक्षा विपरीत निजी क्षेत्रले सोचे जस्तो तीन तहका सरकारबाट समन्वय हुन नसकेको बताउनुभयो। कार्यक्रममा औद्योगिक व्यवसायले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र, नेपालगंज औद्योगिक क्षेत्रको व्यवस्थापन तथा गुल्मीको कफी, रोल्पा, रूकुम र प्युठानको जड़ीबुटीको औद्योगिकीकरणमा राज्यले ध्यान दिनु आवश्यक भएकोमा जोड दिनुभएको थियो। पूँजी बजार विस्तार तथा सुधारका लागि गठित संघर्ष समिति र धितोपत्र बोर्ड बीच शुक्रबार सहमति भएको छ। सहमतिसँगै शेयर बजार सुधारको माग राख्दै आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइरालाले अनसन तोड्नु भएको छ। संघर्ष समिति र धितोपत्र बोर्ड बीच आन्दोलनरत पक्षले अघि सारेका 19 बुँदे माग पत्रको कार्यान्वयनको लागि सहमति भएको छ। सम्झौता पत्रमा धितोपत्र बोर्ड तर्फबाट अध्यक्ष रमेश कुमार हमाल र समितिका तर्फबाट अनसनकारी तिलक कोइरालाले हस्ताक्षर गर्नु भएको छ। सम्झौता कार्यान्वयनका लागि बोर्ड र संघर्ष समितिका तर्फबाट संयुक्त कार्यान्वयन समिति पनि गठन गर्ने सहमति भएको छ। समितिका तर्फबाट बोर्डमा प्राप्त मागहरू मध्ये बोर्डसँग सम्बन्धित मागहरू केही अगाडि बढ़िसकेको र केही मागको कार्यान्वयन गर्न अगाडि बढ़ाउने र कतिपय मागहरू बोर्डले नेपाल सरकार तथा वित्तीय क्षेत्रका अन्य नियमनकारी निकायहरूसँग समन्वय गर्नुपर्ने भएकोले सो सम्बन्धमा आवश्यक समन्वय गरी कार्य अघि बढ़ाउने गरी सहमति भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। शेयर लगानीकर्ता तिलक कोइरालाले शेयर बजारको सुधारको माग राख्दै असार 1 गतेदेखि धितोपत्र बोर्डको कार्यालय अघि आमरण अनसन गर्दै आउनु भएको थियो। 3 हप्तादेखि निरन्तर रूपमा घट्दै आएको नेपाली शेयर बजारको परिसूचक नेप्से शुक्रबार भने 2 अंकले वृद्धि भएको छ। शुक्रबार नेप्से परिसूचक 13.78 अंकले बढ़ेर 1862.06 बिन्दुमा पुगेको छ। यस दिन कारोबारमा आएका 223 कम्पनीहरूका 35,41,537 कित्ता शेयरहरू 1,15,12,00,000 रूपियाँमा किनबेच भएका छन्। हिमालयन जनरल र एभरेस्ट इन्सुरेन्स कम्पनी एक आपसमा गाविने भएका छन्। केही दिन अघि दुवै बीमा कम्पनीलाई बीमा समितिले गाविनका लागि अन्तिम स्वीकृति दिएको बीमा समितिका प्रवक्ता कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्य बदली रहे प्रदेश 1, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र प्रदेश 1 का 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.3 डिग्री सेल्सियस, वर्षा 3.5 मिलिमिटर, सापेक्षिक आर्द्रता 86%। आज दिउँसो काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा आज बिहान सूर्योदय 5:10 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बुद्धको मातृभूमि नेपाल विश्वकै आस्था र श्रद्धाको केन्द्र भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, आगामी मंगिर 10 गते संघ र प्रदेशको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन आयोगले तयारी गरिरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाद्वारा जानकारी। अधिकांश स्थानीय तहमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत, लुम्बिनी र कर्णाली प्रदेशमा यस वर्षको मनसून प्रवेश गरेको मौसम विज्ञान विभागद्वारा जानकारी र रूसी सेनाको आक्रमणका कारण युक्रेनको पूर्वी शहर सेभ्रोडोनेस छाड्न युक्रेनी सेनालाई निर्देशन। यो सँगै बिहान 7 बजेको समाचार सकियो। हवस् त, नमस्ते।